সবাই ঘুমান শুনে
রেডিও ভেরি এফএম
सुर्खेतका तीन सामुदायिक विद्यालय नमुना घोषित, बाह्र वर्दियामा चट्याङ लागेर एकजनाको मृत्यु, बझाङमा खोलाले बगाएर तीनजना बालक बेपत्ता,
दाङमा हरेक महिना तीन महिना महिला बलात्कारको शिकार हुने गरेको तथ्याङ्क सार्वजनिक, पछिल्लो छ महिनामा भएका मानवाधिकार उल्लङ्घनका 58 घटनामा 71 नागरिक पीडित,
भारतको बिहारमा चट्याङ लागेर 26 ज्यान गयो, कश्मीरमा रहेको नियन्त्रण रेखामा गोली चल्दा 7 ज्यान गयो, तनाव कायमै,
र 23 मुनिको एसिया कप छनौटका लागि नेपाली टोलीको घोषणा, पर्सि बङ्गलादेशसँग मैत्रीपूर्ण खेल खेल्ने। हिमाल पहाड तराई कोही छैन पराई, बिहानको भेरी खबरबाट पार्वती र सुचित्राको नमस्कार। तपाईँ हामीलाई रेडियो भेरी .com.np मोबाइल एप्लिकेशनका साथै बर्दियाको रेडियो टाइगरबाट पनि सुनिरहनु भएको छ।
अब खबर विस्तारमा। शिक्षा मन्त्रालयले सुर्खेतका 3 सामुदायिक विद्यालयहरूलाई नमुना घोषणा गरेको छ। शिक्षा मन्त्रालयको सचिव स्तरको बैठकले जिल्ला शिक्षा कार्यालयको प्रारम्भिक मूल्याङ्कन तथा शिक्षा विभागले स्थलगत अवलोकन सहितको मूल्याङ्कन प्रमाणीकरणका आधारमा नमुना घोषणा गरेको हो। निर्वाचन क्षेत्र नम्बर 1 नेपाल राष्ट्रिय माध्यमिक विद्यालय गुरुबाकोट, निर्वाचन क्षेत्र नम्बर 2 जनमाध्यमिक विद्यालय वीरेन्द्रनगर र क्षेत्र नम्बर 3 जनज्योति माध्यमिक विद्यालय कुनाथरी बडीचौर नमुना विद्यालय घोषित भएका हुन्। मन्त्रालयले जिल्ला शिक्षा कार्यालयलाई नमुना विद्यालयका रूपमा छनौट भएका विद्यालयहरूलाई आर्थिक वर्ष 2073-74 विद्यालय क्षेत्र विकास कार्यक्रममा व्यवस्था भएअनुसारको अनुदान निकास गरिदिन निर्देशन समेत गरेको छ। देशैभरबाट यसपटक 167 सामुदायिक विद्यालयहरू नमुना विद्यालयका रूपमा छनौट भएको शिक्षा विभागले जनाएको छ।
बाह्रबर्दियामा चट्याङ लागेर एकजनाको मृत्यु भएको छ। बाह्रबर्दिया नगरपालिका 8 गाउँका 48 शुक्ला थारको चट्याङ लागेर मृत्यु भएको हो। खेत जोतिरहेका बेला चट्याङ लागेर उहाँको मृत्यु भएको प्रहरीले जनाएको छ। चट्याङले धानको बिउमा समेत क्षति पुर्याएको स्थानीयवासीले बताएका छन्।
यस्तै उता बझाङमा खोलाले बगाएर 3 बालक बेपत्ता भएका छन्। बझाङको काँडा गाउँपालिका 2 धलौन बस्ने 15 लोकेन्द्र बोहरा, 14 धीरेन्द्र बोहरा र 16 उज्जवल बोहरा बेपत्ता भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ। काडा गाउँपालिका 2 पर्ने घाट खोला तर्ने क्रममा काठे बुल भाँचिएर 3 बालक बेपत्ता भएका हुन्। खोलामा परी बेपत्ता भएका 3 खोजी भइरहेको जिल्ला प्रहरी कार्यालय बझाङले जनाएको छ। जिल्लाको सबैभन्दा दुर्गम ठाउँ काडा गाउँपालिकाका धेरै खोलाहरूमा जोखिमपूर्ण यात्रा गर्नुपर्ने बाध्यता रहेको स्थानीय पिटर भोराको भनाइ छ।
दाङमा पछिल्लो 6 हरेक महिना कम्तीमा 3 महिला बलात्कारको शिकार हुने गरेको एक तथ्याङ्क सार्वजनिक भएको छ। अनौपचारिक सेवा केन्द्र इन्सेकले पछिल्लो 6 मानवाधिकार उल्लङ्घनका घटनाबारे जानकारी दिँदै प्रतिवेदनमा यो तथ्याङ्क सार्वजनिक गरेको हो। दाङमा सन् 2017 जनवरीदेखि जुनसम्ममा 58 मानवाधिकार उल्लङ्घनका घटना भएकोमा 18 घटनामा 19 महिला बलात्कारको शिकार भएको देखिएको इन्सेकले जनाएको छ। बलात्कारको शिकार हुने मध्ये 11 4 13 वर्ष समूहका रहेको इन्सेकले जनाएको छ। इन्सेक जिल्ला प्रतिनिधि जो एन सागरले 6 जिल्लामा भएका 58 मानवाधिकार उल्लङ्घनका घटनामा 71 नागरिक पीडित भएको बताउनु भएको छ।
नेपाली काङ्ग्रेसको भातृ संगठन तरुण दलका रुकुमको पुथा उत्तरगङ्गा संयोजक नवीन पुनमाथि आक्रमण भएको छ। रुकुम काङ्ग्रेसले पुनलाई माओवादी केन्द्रका कार्यकर्ताहरूले आक्रमण गरी गम्भीर घाइते बनाएको आरोप लगाएको छ। नेपाली काङ्ग्रेस रुकुमका सभापति प्रेमप्रकाश ओलीले आक्रमणबाट गम्भीर घाइते बनेका पुनलाई उपचारका लागि काठमाडौँ लगिएको बताउनुभयो। नेपाली काङ्ग्रेस रुकुमले विज्ञप्ति जारी गरी घटनाका दोषीहरूलाई कारवाही गर्न माग गर्दै जङ्गली शैली सुधार गर्न माओवादीलाई चेतावनी भनिदिएको छ। माओवादी रुकुमले भन्ने घटना व्यक्तिगत रिसिभीका कारण भएको जिकिर गर्दै घटनालाई पार्टीगत रूपमा नजोड्न आग्रह गरेको छ।
8 बालिकालाई बलात्कार गरी फरार भएका कञ्चनपुरको बेतकोट साथ काउजीका 17 हिमाल बमलाई प्रहरीले भारतको राजधानी नयाँ दिल्लीबाट पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी सहायक निरीक्षक महादेव भट्ट नेतृत्वको प्रहरी टोलीले अभियुक्त बमलाई दिल्ली स्थित आफन्तको डेराबाट पक्राउ गरेको हो। गत मंगलबार घरमा एक्लै भएको मौका छोपी बमले 8 बालिकालाई बलात्कार गरी फरार भएको प्रहरीको भनाइ छ।
दोस्रो चरणको स्थानीय तहमा निर्वाचित जनप्रतिनिधिहरूले शपथ ग्रहणसँगै धमाधम पदभार सम्हालेका छन्। उनीहरूले अब दलीय र व्यक्तिगत स्वार्थभन्दा पनि माथि उठेर काम गर्ने प्रतिबद्धता समेत जनाएका छन्। कोहलपुर नगरपालिकामा नवनिर्वाचित मेयर लुटबहादुर राउतले कोहलपुर नगरलाई सफा स्वच्छ पर्यटकीय नगरीका रूपमा विकास गर्ने प्रतिबद्धता जनाउनु भएको छ। हाम्रा नेपालगञ्ज सहकर्मी कमला हमालले नवनिर्वाचित मेयर राउतलाई नगरको विकासका लागि तपाईँको एजेन्डा के छ भनी सोध्नुभयो।
पहिलो कुरो त हामीले हिजो जनताका सामु बाचा खाएका थुप्रै योजनाहरू छन्। तर पनि हामी पहिलो एजेन्डाको रूपमा कोहलपुर नगरलाई सरसफाइ गर्ने योजना राखेको छु र त्यसपछि सडकमा बत्ती बाल्ने योजना छ र त्यसपछि वृक्षारोपणको कार्यक्रम गर्ने, जसले गर्दा हामीले हिजै हामीले भनेका छौँ कोहलपुर एउटा स्मार्ट सिटी, एउटा ग्रिन सिटी, एउटा पर्यटकीय नगरीको रूपमा यसलाई विकास गर्ने भनेका छौँ। त्यस रूपमा विकास गर्नका निमित्त यहाँबाट हामी चाहिँ सुरुवात गर्ने सोच बनाएका छौँ।
अन्य दलहरूले पनि, ठुला दल तथा साना दलहरूले पनि आफ्नो आफ्नो घोषणा पत्रहरू जाहेर गरेर चाहिँ उहाँहरूले पनि अघि सार्नु भएको थियो, अब त्यसलाई चाहिँ तपाईँले कसरी प्राथमिकताकरण गरेर योजनाहरू पनि समेट्नुहुन्छ?
होइन, थुप्रै योजनाहरू त करिब करिब उहाँहरूले चाहिँ ल्याएका र हामीले ल्याएकामा चाहिँ करिब करिब म्याच गर्छ। तर जो मिल्दैन त्यसलाई चाहिँ कुन विषय छुटेको हो त्यो छुटेकोलाई चाहिँ समावेश गर्ने गरी सबैलाई मिलाएर एउटा चाहिँ परियोजना तयार गरेर मैले चाहिँ यो कोहलपुर नगरपालिकामा आफ्नो चाहिँ कार्य सुरुवात गर्ने सोच बनाएको छु।
अब चाहिँ यो कोहलपुर नगरपालिका यो चाहिँ मध्य तथा सुदूरपश्चिमको एउटा हबको पनि क्षेत्रमा छ, तपाईँले चाहिँ कस्ता किसिमका दीर्घकालीन तथा समकालीन योजनाहरू बनाउनु भएको छ?
दीर्घकालीन र मध्यकालीन र अल्पकालीन थुप्रै योजनाहरू छन्। अब त्यो सरसर्ती अहिले भनेर चाहिँ नसकिएलाई, मोटामोटी रूपमा भन्नुपर्दा कोहलपुरलाई एउटा पर्यटक नगरीको रूपमा पनि विकास गर्नुपर्छ भन्ने चाहिँ हामीले योजना बनाएका छौँ। त्यसको लागि चाहिँ कोहलपुरको बिचैबाट बगिरहेको डुडुवा खोलाको दायाँ बायाँ तटबन्धन गरेर त्यसमा पार्कहरू निर्माण गर्ने र चाहिँ बाँके राष्ट्रिय निकुञ्ज यो कोहलपुर नगरपालिकासँग जोडिएको हुँदा यहाँ पनि विशेष विशेष ठाउँमा चाहिँ टावरहरू बाँके राष्ट्रिय निकुञ्जसँग समन्वय गरेर टावरहरू चाहिँ निर्माण गर्ने र यसलाई चाहिँ बाह्य र आन्तरिक पर्यटकहरूलाई चाहिँ आकर्षित गर्नका निमित्त त्यस्ता कार्यहरू गरेर यहाँ चाहिँ पर्यटकहरू भित्र्याउने र यसलाई चाहिँ आर्थिक रूपले पनि एउटा सम्पन्न पर्यटकीय नगरीको रूपमा चाहिँ यसलाई विकास गर्नेतर्फ सोच बनाएको।
स्थानीय निकायका काम कर्तव्य अधिकार र तपाईँहरूले ल्याएका योजना जुन घोषणा पत्रहरू पनि त बाजिन सक्छन्, त्यस्तो केही छ?
बाजिएको हदमा कतिपय कुराहरू त अहिलेको चाहिँ 2072 आश्विन 3 गते जारी गरेको हाम्रो देशको चाहिँ संविधानले स्थानीय तहलाई चाहिँ जुन अधिकार दिएको छ त्यसमा कतिपय कुराहरू चाहिँ गर्नका निमित्त कानूनको अभाव हुन सक्छ, कानूनको निर्माण भइ नसकेको हुन सक्छ, त्यसमा चाहिँ कानूनको कारणले अवरोध खडा भयो र कार्यारम्भ गर्न चाहिँ अप्ठ्यारो पर्दा हामी चाहिँ प्रदेश सरकार बनिसकेको छैन र केन्द्रीय सरकारसँग हामी चाहिँ दबाब दिएर यी कानूनहरूको निर्माण गर्नका निमित्त के अरे दबाब दिने चाहिँ कुराहरू गर्नेछौँ आफ्ना निर्णयहरू मार्फत।
हजुर, अब चाहिँ तपाईँ कोहलपुर नगरपालिकाको प्रमुख हुनुहुन्छ, तपाईँहरूले चाहिँ अब विभिन्न किसिमका नागरिक समाजहरू, स्थानीय नागरिकदेखि लिएर अन्य किसिमका राजनीतिक दल लगायत उहाँहरूसँग चाहिँ तपाईँले कस्तो अपेक्षा लिनु भएको छ?
एकदम सबैसँग मैले चाहिँ के अपेक्षा लिएको छु भनेपछि सबै हाम्रो कोहलपुरको निमित्त, म व्यक्ति भन्दा पनि कोहलपुरको निमित्त हामी आएका हौ जनताले सुनेर सबैले हामीलाई सहयोग गर्नुपर्छ र सबैको चाहिँ सहयोग पाउनेछु भन्ने चाहिँ मैले अपेक्षा पनि गरेको छु।
उहाँ हुनुहुन्थ्यो कोहलपुर नगरपालिकामा नवनिर्वाचित मेयर लुटबहादुर रावत। कोहलपुर नगरको विकासका एजेन्डाबारे भेरी खबरसँग कुराकानी गर्नुहुँदै
भेरी खबरमा खबरको सिलसिला जारी नै छ र भने यो विश्राम
सबैको मन छुने
रेडियो भेरी एफएम।
सुर्खेतका तीन सामुदायिक विद्यालय नमुना घोषित, बारवर्दियामा चट्याङ लागेर एकजनाको मृत्यु, बझाङमा खुलाले बगाएर तीनजना बालक बेपत्ता, दाङमा हरेक महिना 3 महिना महिला बलात्कारको शिकार हुने गरेको तथ्याङ्क सार्वजनिक, पछिल्लो 6 महिनामा भएका मानव अधिकार उल्लङ्घनका 58 घटनामा 71 नागरिक पीडित, भारतको बिहारमा चट्याङ लागेर 26 ज्यान गयो, कश्मीरमा रहेको नियन्त्रण रेखामा गोली चल्दा 7 मृत्यु, तनाव कायमै, र 23 वर्ष मुनिको एसिया कप छनौटका लागि नेपाली टोलीको घोषणा, भोलि बङ्गलादेशसँग मैत्रीपूर्ण खेल खेल्ने। यी हुन् अहिलेसम्मका मुख्य खबरका शीर्षकहरू।
तपाईँ अहिले सबैको मन सुनी रेडियो भेरीमा बिहानको भेरी खबर सुनिरहनु भएको छ। अब बाँकी खबर। नयाँ पार्टीका रूपमा दल दर्ताका लागि निर्वाचन आयोगमा निवेदन दिएको राष्ट्रिय जनता पार्टी नेपाललाई असोज 2 गते हुने स्थानीय तह निर्वाचनमा पुरानै निर्वाचन चिन्हबाट चुनाव लड्नुपर्ने बाध्यता देखिएको छ। निर्वाचन आयोगले निर्वाचन घोषणा भइसकेर 2 चरणको निर्वाचन समेत सम्पन्न भइसकेको अवस्थामा नयाँ दलले नयाँ चिन्ह लिएर निर्वाचनमा जान सम्भव नभएको जनाएको छ। स्थानीय तहको निर्वाचनको मिति घोषणा हुँदा दर्ता भई निर्वाचन चिन्ह प्राप्त गरेका दलले मात्रै दलीय निर्वाचन चिन्ह पाउने व्यवस्था छ। संविधानको धारा 269 र 271 अनुसार निर्वाचन प्रायोजनका लागि आयोगमा दर्ता भएका राजनैतिक दलले मात्रै स्थानीय तह निर्वाचन ऐन 2073 आधारमा दलीय निर्वाचन चिन्ह प्राप्त गर्न सक्ने प्रावधान रहेको आयोगका प्रवक्ता सूर्य प्रसाद शर्माले बताउनुभयो।
राष्ट्रिय प्रजातन्त्र पार्टीले सरकारको नीति तथा बजेटका पक्षमा मतदान गर्ने भएको छ। पार्टीका अध्यक्ष कमल थापाको सभापतित्वमा बसेको संसदीय दलको बैठकले यही असार 29 गते संसदमा हुने मतदान प्रक्रियामा पक्षमा मतदान गर्ने निर्णय गरेको हो। बैठकमा अध्यक्ष थापाले प्रधानमन्त्री शेरबहादुर देउवा तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालसँग संविधान संशोधनका विषयमा भएको छलफलबारे पनि जानकारी गराइएको मुख्य सचेतक कुन्ती कुमारी शाहीले बताउनुभयो। बैठकमा अधिकांश सदस्य उचित स्थान पाए मात्र सरकारमा सहभागी हुनुपर्ने सुझाव दिएका छन्।
कञ्चनपुरको पुनर्वास नगरपालिकामा एमाले विजयी भएको छ। मेयरमा नेकपा एमालेका जीवनराज थापा 526 मत अन्तरले विजयी हुनुभएको छ। थापाले 6040 मत ल्याउनु भएको छ भने उहाँका प्रतिद्वन्दी नेकपा माओवादी केन्द्रका वीरबहादुर थापाले 5514 मत ल्याउनु भएको छ। यस्तै मेयरमा पनि एमालेका शारदा शर्मा 975 मत अन्तरले विजयी हुनुभएको छ। शर्माले 6366 मत ल्याउनु भएको छ भने उहाँका प्रतिद्वन्दी नेपाली कंग्रेसका भलिया राणाले 5371 मत ल्याउनु भएको छ।
संघ प्रदेश र स्थानीय तहमा कर्मचारीको समायोजन गर्न आवश्यक भन्दै कर्मचारी समायोजन विधेयक 2073 संसदमा प्रस्तुत गरिएको छ। व्यवस्थापिका संसदको बैठकमा प्रधानमन्त्री एवं सामान्य प्रशासन मन्त्री शेरबहादुर देउवाका तर्फबाट उप प्रधानमन्त्री एवं शिक्षा मन्त्री गोपालमान श्रेष्ठले विधेयक प्रस्तुत गर्नुभएको हो। श्रेष्ठले संविधान अनुसार संघ प्रदेश र स्थानीय तहमा जनतालाई सरकारी सेवा प्रवाह गर्नका लागि तत्काल कर्मचारीको समायोजन गर्न कानूनको आवश्यकता परेकाले विधेयक ल्याउनु परेको जानकारी दिनुभयो।
गृहमन्त्री जनार्दन शर्माले कैदीको संख्याका आधारमा कारागारमा स्वास्थ्य केन्द्र राख्ने सम्बन्धी योजना बढाइएको बताउनु भएको छ। व्यवस्थापिका संसदको बैठकमा विनियोजन विधेयक 2074 अन्तर्गतको मन्त्रालयका विभिन्न शीर्षकमाथिको छलफलमा उठेका प्रश्नको जवाब दिँदै उहाँले यस्तो जानकारी गराउनुभयो। श्रम मन्त्री फर्मुला अंशुले मुलुकमा पर्याप्त रोजगारीको व्यवस्था हुन नसक्दा कामका लागि विभिन्न मुलुकमा 22 लाख नेपाली रहेको बताउनु भएको छ। मन्त्री मनसुरले वैदेशी रोजगारीका पीड़ितका उजुरीमाथि आवश्यक छानबिन गरी दोषीलाई कारवाही र पीड़ितलाई क्षतिपूर्तिको व्यवस्था गरिएको बताउनु भएको छ। बैठकमा शहरी विकास मन्त्री प्रभु शाहले देशका प्रमुख शहरलाई आधुनिक र सुविधा सम्पन्न बनाउन गुरु योजना बनाई कार्यान्वयन गर्न मन्त्रालयले पहल सुरु गरेको बताउनुभयो।
निरन्तर परेको वर्षाका कारण जाजरकोटको जिल्ला कारागार नजिकै पहिरो जाँदा खलङ्गा छिन्चु सडक अवरुद्ध भएको छ। त्यस्तै वर्षाका कारण दर्जन ठाउँमा पहिरोले सडक बगाउँदा खलङ्गा रिम्ना सडक खण्ड हिजो बिहानैदेखि अवरुद्ध भएको छ भने खलङ्गा 5 काटिया सडक खण्डमा पनि पहिरो जाँदा अवरुद्ध भएको प्रहरीले जनाएको छ। जाजरकोट रिम्नाबाट रुकुमको राडी र जाजरकोटको बागा राबाट तल्लुसम्मको सडकमा पहिरो जाँदा गाडी चल्न नसकेको प्रहरी प्रमुख भावेश रिमालले बताउनुभयो। त्यस्तै खलङ्गा रिम्ना सडक खण्ड अन्तर्गत सडक भत्किएपछि स्यालामा किसानले लगाएको मकै बाली नष्ट भएको छ भने घर समेत जोखिममा परेका छन्। सदरमुकाम खलङ्गाभित्र पनि 6 ठाउँमा सडक भत्किएका छन्। निरन्तर पानी परिरहेकाले मर्मत हुन सकेको छैन। जिल्लाको बारेकोट 3 मा 6 घर पहिरोको जोखिममा रहेको प्रहरीले जनाएको छ। जाजरकोटको सदरमुकाममा विद्युत सेवा समेत अवरुद्ध भएको छ।
राष्ट्र बैंकले आर्थिक वर्ष 2074-75 का लागि मौद्रिक नीति सार्वजनिक गरेको छ। मौद्रिक नीति मार्फत आफूले तोकेको प्राथमिकता प्राप्त क्षेत्रमा बैंकहरूले अनिवार्य रूपमा 25% कर्जा लगानी गर्नुपर्ने व्यवस्था गरिएको छ। यसअघि वाणिज्य बैंकले यस्ता उत्पादनमूलक क्षेत्रमा 20% मात्रै लगानी गरे हुने व्यवस्था थियो। नयाँ व्यवस्था अनुसार वाणिज्य बैंकले आउँदो वर्षसम्ममा कृषि क्षेत्रमा 10%, जलविद्युतमा 5%, पर्यटन क्षेत्रमा 5% र अन्य प्राथमिकता प्राप्त क्षेत्रमा 5% न्यूनतम 25% कर्जा लगानी गर्नुपर्नेछ। यी उत्पादनमूलक क्षेत्रमा विकास बैंकले 15% तथा वित्त कम्पनीले 10% कर्जा विस्तार गर्नुपर्ने पुरानो व्यवस्थालाई यथावत राखिएको छ। बैंक तथा वित्तीय संस्थाहरूले शेयर धितोमा आफ्नो प्राथमिक पुँजीको 40% मात्रै ऋण दिन पाउनेछन् भने त्यो ऋण शेयर मूल्यको 50% मात्रै हुनेछ। यस्तै बैंकहरूले काठमाडौँको घर जग्गा मूल्याङ्कनको 40% र काठमाडौँ उपत्यका बाहेकका जिल्लामा घर जग्गा मूल्याङ्कनको 50% ऋण दिन पाउनेछन्। एकजना व्यक्तिलाई 1.5 करोड रुपियाँ भन्दा बढी घर जग्गा कर्जा दिन पाइने छैन। मौद्रिक नीति सार्वजनिक गर्दै गवर्नर चिरञ्जीवी नेपालले यो आर्थिक वर्षमा 112 बैंक तथा वित्तीय संस्था खारेज भएको बताउनु भएको छ। फेरी खबरमा खबरको सिलसिला जारी नै छ, यसलाई भने यो अर्को विश्राम।
रेडियो भेरी एफएम
सुर्खेतका तीन सामुदायिक विद्यालय नमुना घोषित, 12 बर्दियामा चट्यान लागेर एकजनाको मृत्यु, बझाङमा खोलाले बगाएर 3 बालक बेपत्ता, दाङमा हरेक महिना 3 महिला बलात्कारको शिकार हुने गरेको तथ्याङ्क सार्वजनिक, पछिल्लो 6 महिनामा भएका मानवाधिकार उल्लङ्घनका 58 घटनामा 71 नागरिक पीडित, भारतको बिहारमा चट्यान लागेर 26 ज्यान गयो, कश्मीरमा रहेको नियन्त्रण रेखामा गोली चल्दा 7 मृत्यु, तनाव कायमै, र 23 वर्ष मुनिको एसिया कप छनौट लागि नेपाली टोलीको घोषणा, भोलि बङ्गलादेशसँग मैत्रीपूर्ण खेल खेल्ने। यी हुन् अहिलेसम्मका मुख्य खबरका शीर्षकहरू।
तपाईँहरूले सबैको मन छुने रेडियो भेरीमा बिहानको भेरी खबर सुनिरहनु भएको छ। अब बाँकी खबरहरू। मदन पुरस्कार गुठीले 2073 सालमा निस्किएका कृतिहरू मध्येबाट पुरस्कारका लागि 195 पुस्तक मध्येबाट 9 उत्कृष्ट, 9 सूची छनौट गरेको छ। गुठीले गठन गरेको समितिले छानेका यी 9 पुस्तकमध्येबाट सर्वश्रेष्ठ 1 पुस्तकलाई 2073 सालको मदन पुरस्कार दिइनेछ। यसपालि पुरुषोत्तम लोचन श्रेष्ठको गुहा, गुहा खेल, गुहा चित्र एवं अन्य सम्पदा, राज सरगमको छाउघर, शरद पौडेलको तफन, छए छाङ छाको दोहाको सिधा उडान, घनश्याम कडेल धृत राष्ट्र छानिएका छन्। यस्तै हरि अधिकारीको प्रति नायक, सीमा आभासको म स्त्री अर्थात् आइमै, राजेन्द्र पराजुलीको शुक्रराज, शास्त्रीको चस्मा र नवराज पराजुलीको सगरमाथाको गहिराई नामक पुस्तक पनि छनौटमा परेका छन्।
नेपाल औषधि व्यवसाय संघ सुर्खेतको प्रथम वार्षिक साधारण सभा तथा जिल्ला अधिवेशन सम्पन्न भएको छ। साधारण सभाले प्रेम बहादुर भण्डारीको अध्यक्षतामा 9 सदस्यीय कार्य समिति सर्वसम्मत रूपमा चयन गरेको छ। समितिको उपाध्यक्षमा पदम केसी, महासचिवमा रण बहादुर खड्का, कोषाध्यक्षमा गोमा कुमारी नेपाली, सचिवमा देवराज भारती, सहकोषाध्यक्षमा जयपाल शाही रहनु भएको छ। शाखाका अध्यक्ष किशोर कुमार रावलको अध्यक्षता तथा नेपाल औषधि व्यवसाय संघ भेरी अञ्चल शाखाका अध्यक्ष अभय कुमार बस्नेतको मुख्य आतिथ्यतामा कार्यक्रम भएको हो।
दैलेख र कालीकोटको सिमानामा रहेका लोपुनमुख राउटेलाई जिल्ला समन्वय समिति दैलेखले सामाजिक सुरक्षा भत्ता वितरण गरेको छ। दैलेखको कुसापानीमा बसोबास गरिरहेका 150 राउटेलाई जेठ र असार महिनाको सामाजिक सुरक्षा भत्ता वितरण गरिएको हो।
भेरी खबरमा अब लागौं केही विदेशका खबरतर्फ। भारतको बिहारमा चट्यान लागेर 26 ज्यान गएको छ। बिहारका सरकारी अधिकारीका अनुसार झरीसँगै परेको चट्यान लागेर गैराती 10 26 ज्यान गएको हो। चट्यान लागेर ज्यान गुमाउनेमा बिहारको रोहतास जिल्लाका धेरै छन्। यस्तै पटनामा पनि 4 ज्यान गएको छ। ज्यान गुमाएका परिवारलाई स्थानीय प्रशासनले 4 रुपियाँ राहत दिने घोषणा गरेको छ। भारतीय मौसम विभागका अनुसार बिहारमा आइतबार ठूलो पानी परेको थियो। आज पनि त्यहाँ ठूलो वर्षाको सम्भावना रहेको विभागले जनाएको छ।
भारत र पाकिस्तानको सीमा क्षेत्र कश्मीरमा रहेको नियन्त्रण रेखामा गोली चल्दा सातजनाको ज्यान गएको छ। सीमा क्षेत्रमा भएको गोली हानाहानमा सातजनाको ज्यान गएको समाचार एजेन्सीहरूले जनाएका छन्। पाकिस्तानको चिरीकोट सेक्टरमा भएको गोली हानाहानमा एक महिलासहित चारजनाको मृत्यु भएको पाकिस्तानी अधिकारीहरूले जनाएका छन्।
र भेरी खबरको अन्त्यमा एउटा खेल खबर। आउँदो हप्ता युएमा हुन लागेको 23 वर्ष मुनिको एसिया कप छनौटका लागि 23 सदस्यीय नेपाली टोलीको घोषणा भएको छ। 23 वर्ष मुनिको नेपाली टिमका मुख्य प्रशिक्षक राजु काजी साक्यले घोषणा गरेको यो टिमले भोलि एन्फा कम्प्लेक्स 7 बाटोमा बङ्गलादेशसँगको 23 वर्ष मुनिको फुटबल टिमसँग मैत्रीपूर्ण खेल खेल्नेछ। विमल घरती मगर कप्तान र अनन्त तामाङ उपकप्तान रहेको टोलीमा एलन न्यौपाने, अशोक बराल, किशोर गिरी, अनन्त तामाङ, दिनेश राजवंशी, गौरव बुढाथोकी, कमल श्रेष्ठ, अमित तामाङ, निरज बस्नेत रहनु भएको छ। यस्तै छिरिङ गुरुङ, लक्ष्मण जीसी, हेमन गुरुङ, हेमन्त थापा, त्यसै गरी सुमन लामा, सुनिल बल, पूजन उपरकोटी, त्यसै गरी तेज तामाङ, दोर्ण थापा, विवेक बस्नेत, विमल घरती मगर, अञ्जन विष्ट, सन्जु गिरी, विश्वास श्रेष्ठ पनि टोलीमा पर्नु भएको छ। खेल खबरसँगै बिहानको भेरी खबर सकियो। जानुभन्दा पहिले अहिलेसम्मका मुख्य खबरका शीर्षकहरू फेरि एकपटक।
सुर्खेतका 3 सामुदायिक विद्यालय नमुना घोषित। बारबर्दियामा चट्याङ लागेर 1 जनाको मृत्यु। बजाङमा खोलाले बगाएर 3 जना बालक बेपत्ता।
दाङमा हरेक महिना 3 जना महिला बलात्कारको शिकार हुने गरेको तथ्याङ्क सार्वजनिक। पछिल्लो 6 महिनामा भएका मानव अधिकार उल्लङ्घनका 58 घटनामा 71 नागरिक पीडित।
भारतको बिहारमा चट्याङ लागेर 26 जनाको ज्यान गयो। कश्मीरमा रहेको नियन्त्रण रेखामा गोली चल्दा 7 जनाको मृत्यु। तनाव कायमै।
र 23 वर्ष मुनिको एसिया कप छनौटका लागि नेपाली टोलीको घोषणा। भोलि बङ्गलादेशसँग मैत्रीपूर्ण खेल खेल्ने। अवस्थालीलाई बिहानको भेरी खबर सकियो। तपाईँ हाम्रो भेट अहिले बिहान 8 बजेको भेरी अलर्ट्समा हुने नै छ। तबसम्मका लागि समाचार कक्षका सम्पूर्ण सहकर्मीसँगै पार्वती र सुजित्रा बिदा हुन्छौँ। ताजा समाचार स्वस्थ मनोरञ्जनका लागि रेडियो भेरी सुन्दै गर्नुहोला। नमस्कार।